بسم اللہ الرحمن الرحیم، السلام علیکم، یہ پارٹ 7 ہے۔ آج ہم آپ کے لیے کتاب پیش کر رہے ہیں بیلی راجپوتا کی ملکہ، جس کی مصنفہ ہے نمرا احمد۔ یہ کتاب آپ کی خدمت میں کرتبہ آڈیو لائبریری کی طرف سے پیش کی جا رہی ہے، تو آئیے سنتے ہیں پارٹ 7۔ صفحہ نمبر 65۔ اسے شیکھر کا باغ کیوں کہتی ہیں؟ وہ تو اب آپ کی ملکیت ہے۔ وہ دونوں درختوں کے درمیان کھڑے تھے، دھوپ درختوں کے بیچ سے چھن چھن کر ان تک آ رہی تھی، دور چڑیاں بول رہی تھیں۔ مجھے ان زمینوں جائیدادوں سے کوئی دلچسپی نہیں ہے۔ شیکھر کی جائیداد اچھی خاصی قیمتی ہے مایا دیوی۔ میری رشتے کی دادی برطانیہ کی ملکہ ہے اور تمہارا ہند عظیم ایک برطانوی نو آبادی۔ شیکھر کیا بدر غازان کی زمینیں بھی کوئین مدر کے راج میں آتی ہیں؟ تم ایک نو آبادی کے گاؤں کے ایک باغ کی قیمت ایک شہزادی کو گنوا رہے ہو۔ وہ ہلکا سا مسکرائی۔ یہ غلطی پھر نہیں دہراؤں گا۔ وہ بھی جواباً مسکرا دیا۔ تمہارے حق میں بہتر رہے گا۔ وہ درخت کی شاخ ہاتھ سے ہٹاتی آگے گزر گئی۔ انہیں پہچانتی ہیں؟ شاخ ہاتھ میں پکڑے پکڑے مایا پلٹی۔ وہ درخت کے اس پار کھڑا تھا۔ ان دونوں کے درمیان گھنی شاخیں حائل تھیں۔ کیا؟ بدر نے اپنی ہتھیلی سامنے کی۔ سیاہ مٹی کے درمیان چند موتی جگمگا رہے تھے۔ مایا نے شاخ چھوڑ دی۔ وہ ہوا میں غوطہ کھا کر جھولنے لگی، پھر آہستہ آہستہ ساکن ہو گئی۔ یاد نہیں، اس نے بے نیازی سے شانے اچکائے۔ جانتا تھا آپ کو یاد نہیں ہوگا۔ کس نے دیے تھے یہ موتی تمہیں؟ وہ انگلی پہ موتیوں کی لڑی مروڑ رہی تھی۔ میں نے ایک مہارانی کو روکنا چاہا تھا۔ میرے ہاتھ میں اس کے بالوں میں جڑے چند موتی آئے تھے۔ اس نے کہا تھا یہ شاہی خاندان کا دستور ہے کہ جس نے جس پہ ہاتھ رکھا وہ اس کو دے دیا گیا، سو وہ موتی اس نے مجھے دے دیے۔ اس نے مٹھی بند کر کے ہاتھ گرا دیا۔ تم نے صرف اس کے موتی کیوں چھوئے؟ تم کچھ بہتر بھی اپنے نام کروا سکتے تھے۔ اگر آپ میری جگہ ہوتی اور کوئی ملکہ آپ کو چھونے پہ عطا کر دینے کا اختیار دے دیتی تو آپ کیا کرتی؟ اگر کوئی کوئین مدر مجھے یہ اختیار دے تو میں اس کا تاج لوں گی، مگر تم میری بات نہیں سمجھو گے۔ میری بات آپ بھی نہیں سمجھیں۔ وہ ڈلہوزی کی مٹی میں لتڑے موتی واپس جیب میں ڈال کر ہاتھوں سے شاخیں ہٹاتے ہوئے اس تک آیا۔ آپ کی موتیوں کی یہ لڑی بہت خوبصورت ہے، میں نے کبھی آپ کو اس کے بغیر نہیں دیکھا۔ تم مجھے اس کے بغیر دیکھو گے بھی نہیں۔ کیا کوئی خاص وجہ ہے؟ بہت خاص۔ کس نے دی تھی یہ آپ کو؟ میری 13ویں سالگرہ پہ کوئین مدر نے دی تھی۔ جانتے ہو بدر، میں اسے کیوں پہنتی ہوں؟ وہ ایک درخت سے ٹیک لگائے سینے پہ ہاتھ باندھے پوچھ رہی تھی۔ میں اسے اچھے شگون کے لیے پہنتی ہوں، جب تک یہ میرے پاس ہے۔ خوشبختی کا ہمام میرے سر پہ سایہ کیے رکھتا ہے۔ اگر کبھی تم ان موتیوں کو ٹوٹ کر بکھرتے دیکھو تو جان لینا کہ یا تو مایا نے دل ہار دیا یا وہ منتظر تھا، یا مایا نے جان ہار دی۔ بدر نے ہاتھ بڑھا کر لڑی میں لگی بدسورت گرہ کو تھاما۔ اس کی انگلیاں مایا کے ملائم بالوں سے مس ہوئی تھیں۔ ادھر کیا ہارا تھا؟ وہ گرہ تھام کر پوچھ رہا تھا۔ اور اگر مجھے کبھی اس سے بہتر کچھ ایسا مل گیا جو خوشبختی کے ہما کو ہمیشہ میرے سہر پہ رکھے تو میں خود اسے توڑ دوں گی۔ बदर ने गिरा छोड़ दी। वो जानता था कि अगर वो नजरअंदाज कर गई है तो फिर नहीं बताएगी। आप हमेशा सफेद रंग क्यों पहनती हैं? वो अब साथ साथ चलते बाग के बाहर की सिमत बढ़ रहे थे। क्या ये हिंदुस्तान की बेवाओं का दस्तूर नहीं है? मगर आप तो, तुम्हारा बीमार घोड़ा कैसा है? वो माया की मॉरिस तक पहुंच गए थे। शॉफर ने उसे देखते ही कार का पिछला दरवाजा खोला। बहुत बेहतर, आप फिर हवेली नहीं आई? मुझे आना था क्या? एक दावत आप पे उधार थी, मगर मैंने कहा था ना वादा करूंगी ना कोशिश, तो फिर उधार कैसा? वो बैठ गई तो शॉफर ने दरवाजा बंद कर दिया। बदर ने बंद खिड़की के उस पार बैठी उस लड़की को देखा। वो अब सामने देख रही थी, जैसे वो वहां मौजूद ही ना हो। शॉफर ने गाड़ी आगे बढ़ा दी। वो वहीं खड़ा धूल उड़ाती गाड़ी को दूर जाते देखता रहा। चाची सबके धुले हुए कपड़े ढेर से अलहदा कर रही थी। पास ही जहरा दूसरी चारपाई पे बैठी थी। बदर की कमीज की तय लगाते चाची ने लम्हे भर को जहरा का चेहरा गौर से देखा। वो उसके हाथों में बड़ी हुई थी। उसके एक एक रंग को चाची पहचानती थी। पिछले चंद रोज से वो उसे बहुत चुप चुप और उखड़ी उखड़ी लग रही थी। जहरा, ए जहरा, तय किए कपड़े का ढेर लगाते चाची ने उसे पुकारा। वो बेदिली से उसे सवालिया निगाहों से देखने लगी। जा शाबाश, ये उस तरफ वाले कपड़े बदर के कमरे में रखा। जन्नते को कह दो चाची। वो बेजारी से बैठी रही। ना बदर का काम जन्नते को क्यों कहूं? तेरे होते हुए कोई और क्यों काम करेगा उसका? मुझे नहीं पता, बस मुझे बदर का कोई काम नहीं कहा करो, गुस्से से बोलते बोलते उसकी आवाज भर आई। चाची ने देखा उसकी आंखों के गोशे भीगने लगे थे। जहरा, इधर मेरे पास आ। मगर वो टस से मस ना हुई। जहरा इधर आ, मुझसे क्या होगी? वो सर झुकाए चाची के पास आकर बैठी। बदर से झगड़ा हुआ है? मेरा क्यों होगा अब उससे झगड़ा? अब? चाची अब के लफ्ज पे चौंक उठी। अब क्या हुआ, बदर तो वैसा ही है। जहरा ने नफी में गर्दन हिलाई। वो वैसा नहीं रहा चाची। मगर क्या हुआ ऐसा? चाची परेशान हो गई। अब वो अंग्रेज में जो आ गई है गांव में, अब बदर को जहरा किधर? आंसू उसकी पलकों से टूट कर गिरने लगे थे। तू शेखर की बीवी की वजह से परेशान है? तो ना हूं। अरे ओ पगली, चाची हंसती। वो तो अंग्रेज है, उसका हमसे क्या जोड़? जोड़ तो उसका ठाकुर शेखर से भी नहीं था, शादी तो फिर भी उसने कर ली थी ना उससे। जहरा बहुत दुखी थी। मगर तुझे उससे क्या डर है? वो तो वापस इंग्लिस्तान चली जाएगी। और अगर वो बदर को साथ ले गई तो? बदर कोई बच्चा है जो उसे साथ ले जाए? जल्दी ना हो तो। चाची हंसते हुए कपड़े तय करने लगी। तुझे नहीं पता चाची, तूने अभी उसको देखा नहीं है। जहरा की आंखों के सामने मुंडेर पर बैठी सुनहरी बालों वाली लड़की आ गई। क्या मेरी जहरा से ज्यादा हसीन है? नहीं चाची, बहुत हसीन नहीं है, मगर वो साहिरा है और तेरी जहरा को सहर नहीं आता। उसने शिकस्तगी से सर झुका दिया। आंसू उसकी हथेली पर गिर रहे थे। तू गम ना कर जहरा, जब इतने बरस विलायत पढ़ने के बावजूद कोई मेम बदर को नहीं हथिया सकी, तो चंद दिनों में ये ठाकुरानी क्या कर लेगी? अगर बदर को मेमो के चक्कर में पड़ना होता तो वो भी शेखर की तरह एक मेम उठा लाता, पर अब तो बदर पड़ा है ना मेम के चक्कर में। उस रोज वो हवेली आ गई, कल शर्फू बता रहा था वो हमारे बाग में आ गई और बदर उसे लेकर घूमता रहा। کبھی مجھے تو باغ کی سیر نہیں کرائی۔ سارا غصہ اور روب میرے لیے ہے، اس سے تو ہنس کر بات کرتا ہے۔ غصہ اپنوں پہ ہی کیا جاتا ہے، انسان حق اپنوں پہ ہی جماتا ہے، پرائی لڑکی کو وہ کیا کہہ سکتا ہے۔ تو غم نہ کر، یہ گوری میں زیادہ دیر ٹکنے والی نہیں ہوتی۔ دیکھتی نہیں ہے کیسے ابھی شیکھر مرا اور ابھی وہ اونے پونے زمین بیچ کر واپس جا رہی ہے۔ جب اتنی بڑی جائیداد اس کا راستہ نہیں روک سکی تو اس ایک بدر کے لیے وہ کیسے رک جائے گی؟ ان انگریزوں کو محبت رشتوں کا کیا پتا بھلا۔ شیکھر کی بات اور تھی، وہ شہر میں رہتا تھا۔ اگر یہ لڑکی گاؤں میں رہنے والی ہوتی تو شیکھر اس کے لیے الگ سے شہر میں کوٹھیاں کیوں بناتا؟ پہلے دن ہی گاؤں میں نہ لے آتا تو پھر کس کا غم کر رہی ہے زہرا؟ جانے دے اس کو، نظر انداز کر، اس نے چند دن میں چلے جانا ہے۔ اور بدر کہاں ماں کی بات ٹالتا ہے، اس گھر کی بہو صرف تو بنے گی، یہ تو بچپن سے طے ہے۔ اب جا، یہ کپڑے جا کر بدر کے کمرے میں رکھا۔ بات زہرا کے دل کو لگی تھی، وہ ایک دم ہلکی پھلکی ہو کر اٹھی اور آنسو صاف کرتی کپڑے اٹھا کر اندر چلی گئی۔ چاچی باقی ڈھیر کو دوسری چارپائی پہ رکھنے لگی۔ وہ پلنگ پہ آڑی ترچھی لیٹی تھی، سفید بازو سے آنکھوں کو ڈھانپ رکھا تھا۔ شب خوابی کا گلابی رنگ کا لباس اس کے ٹخنوں سے کچھ اوپر تک آتا تھا اور دودیا بے داغ پاؤں بستر سے نیچے لٹک رہے تھے۔ وہ سو نہیں رہی تھی، یوں ہی لیٹی کچھ سوچے جا رہی تھی۔ ایک دم اسے لگا کسی نے ہولے سے ٹخنے سے کچھ اوپر اس کی پنڈلی پہ ہاتھ رکھا ہے۔ ایک جھٹکے سے مایا اٹھ بیٹھی۔ گوپال پلنگ کی پائنٹی کے قریب کھڑا تھا۔ آپ ادھر کیا کر رہے ہیں؟ وہ ناگواری سے کہتی اٹھ کھڑی ہوئی اور وال کلاک کو دیکھا۔ رات کا ایک بج رہا تھا۔ بوریت محسوس ہو رہی تھی، سوچا آپ سے گپ شپ لگا لی جائے۔ اس کی آنکھیں ہلکی ہلکی سرخ تھیں، شاید وہ نشے میں تھا۔ رات کے ایک بجے آپ کو گپ شپ لگانے کا خیال کیوں آیا؟ اس کے اندر غصے کی لہر اٹھی تھی۔ کیا میں نے آپ کو ڈسٹرب کیا؟ وہ دو قدم آگے بڑھا، مایا پیچھے ہٹی۔ آپ ابھی اور اسی وقت یہاں سے تشریف لے جائیں۔ غصے سے اس کی آواز بلند ہونے لگی۔ مایا دیوی، ہم مل بیٹھ کر۔ وہ چند قدم مزید اس کے قریب آیا۔ مل بیٹھ کے کیا؟ مایا نے ایک دم اسے کوہنی سے پکڑا اور دھکیلتی ہوئی دروازے تک لائی، اور پیشتر اس کے کہ وہ سنبھل پاتا اس نے اسے باہر دھکا دے دیا۔ آئندہ ایسی ہمت بھی کی تو دیکھنا، مایا فرنانڈس کو تم ابھی جانتے نہیں ہو۔ اور پھر تیزی سے دروازہ بند کر کے اس نے چٹخنی چڑھا دی۔ اس کا دل زور زور سے دھڑک رہا تھا۔ کب آیا یہ میرے کمرے میں، مجھے پتا کیوں نہ چلا؟ آج جو کچھ ہو جاتا تو۔ وہ بڑبڑائی تھی، آہستہ آہستہ اس کی بڑبڑاہٹ دھیمی پڑتی گئی۔ اس نے سر گھٹنوں پہ رکھ دیا۔ شیکھر، تم کیوں مر گئے؟ تم کیوں مجھے اکیلا کر گئے؟ اور اس شام بہت اچانک سے وہ بدر کو پھر نظر آ گئی۔ وہ کسی کام سے اپنی زمینوں کی طرف جا رہا تھا جب کنویں کے قریب سے گزرتے ہوئے اسے ایک لڑکی کی پشت پہ جھولتی سنہری چوٹی دکھائی دی۔ اس نے گھوڑے کی لگام کھینچ لی۔ وہ کنویں کی منڈیر پہ بیٹھی تھی، اس کی بدر کی جانب کمر تھی، بالکل گمسم سی بیٹھی، سر اٹھائے آسمان کو دیکھ رہی تھی۔ وہ گھوڑے سے اتر آیا۔ کیا ٹھاکروں نے اب مہارانیوں سے پانی بھرنے کا کام لینا شروع کر دیا ہے؟ بہت آہستہ سے وہ اس کے سامنے آ کر کھڑا ہو گیا۔ مایا چونک کر کھڑی ہوئی۔ پہلی دفعہ تھا جب بدر نے اسے یوں چونکتے دیکھا تھا، ورنہ وہ ہمیشہ بہت پرسکون رہا کرتی تھی۔ مہارانیاں اپنی مرضی سے گھوم پھر تو سکتی ہیں، وہ سنبھل کر مسکرا دی، مگر بدر کو اس کی مسکراہٹ بہت پھیکی لگی۔ اس نے بغور مایا کو دیکھا، اس نے آج پھر سفید کرتا پاجامہ اور بڑا سا سفید دوپٹہ لے رکھا تھا۔ چہرے پہ سنہری لٹیں گر رہی تھی اور وہ بار بار انگلیوں سے انہیں کانوں کے پیچھے اڑس رہی تھی۔ بدر کو وہ کچھ پریشان سی لگی۔ طبیعت ناساز ہے مہارانی جی؟ وہ جیسے پھر چونکی اور نفی میں سر ہلا دیا۔ نہیں تو ہرگز نہیں۔ اس کی ازلی برجستگی آج مفقود تھی۔ پھر وہ واپس مندر پہ بیٹھ گئی، بدر بھی اس کے ساتھ بیٹھ گیا۔ دونوں کی پشت پہ گہرا کنواں تھا اور کنویں کے اس طرف اس کا سفید گھوڑا گردن جھکائے جھاڑیوں میں منہ مار رہا تھا۔ پھر کتنے ہی پل یوں ہی خاموشی سے سرکتے رہے۔ بیلی راجپوتا کی ٹھنڈی میٹھی شام ڈوب رہی تھی۔ کنویں کے ساتھ بڑا سا بیری کا درخت تھا جس کے کچے بیر ان کے قدموں میں بکھرے پڑے تھے۔ وہ دونوں کتنی ہی دیر ڈوبتی شام کی دم توڑتی دھڑکنوں کی آواز سنتے رہے۔ پھر بدر نے خاموشی توڑی۔ کچھ پریشان لگ رہی ہیں۔ نہیں تو، مایا نے سر جھکا دیا۔ وہ جوتے سے زمین پہ گرے بیر ادھر ادھر کر رہی تھی۔ کوئی مسئلہ ہے کیا؟ وہ اسی طرح اضطراری انداز میں انگلیاں چٹخا رہی تھی۔ ایک بات کہوں مایا جی؟ وہ پھر سے چونک کر اسے دیکھنے لگی۔ کہو۔ اس گاؤں میں بہت سے لوگوں سے آپ کے اچھے تعلقات ہوں گے، مگر ایک بات یاد رکھیے گا، یہاں آپ کے خیر خواہ بہت کم ہوں گے۔ مایا نے سر شکستگی سے جھکا دیا۔ آج وہ بہت تھکی تھکی لگ رہی تھی۔ اور اس طرح تنہا ادھر نہ گھوما کریں، کسی کو ساتھ لایا کریں۔ مجھے ٹھاکروں کی خادماؤں پہ بھروسہ نہیں ہے اور مجھے گاؤں کی فضا پہ بھروسہ نہیں ہے۔ آپ جانتی ہیں کہ ایک سو کال بھوت یہاں پھر رہا ہے، وہ آپ کو نقصان بھی پہنچا سکتا ہے۔ جتنا میں اسے جانتا ہوں وہ آپ کی جان کے لیے خطرہ ہو سکتا ہے، اسی لیے کہہ رہا ہوں یہاں آپ کے خیر خواہ بہت کم ہیں۔ وہ نرمی سے سمجھا رہا تھا۔ اس کی سنہری آنکھوں میں پانی تیرنے لگا۔ کیا واقعی شیخر کے بعد یہاں میرا کوئی خیر خواہ بچا ہے؟ شیخر سے شادی کیوں کی تھی آپ نے؟ آپ کا اور اس کا جوڑ نہیں تھا۔ مایا نے سر اٹھا کر سامنے دیکھا۔ دور افق پہ بادل بکھرے تھے، ان کے کنارے ڈوبتے سورج کی آخری کرنوں سے سرخ پڑ رہے تھے۔ محبت یہ سب نہیں دیکھتی بدر، مگر کم از کم اس کو تو دیکھتی ہے جس سے محبت کی جا رہی ہو۔ مایا نے اداس مسکراہٹ سے اس کا چہرہ دیکھا۔ وہ سنجیدگی سے اسے دیکھ رہا تھا، رقابت کا جذبہ کہیں نہ کہیں اس کی آنکھوں سے جھلکتا تھا۔ ہاں اسی کو تو دیکھا تھا۔ وہ پھر سے سامنے دیکھنے لگی۔ نارنجی بادلوں کے سامنے سے پرندوں کا ایک غول اڑ رہا تھا، مگر کیا دیکھا تھا؟ آپ برطانیہ کی شہزادی اور شیخر ہندوستان کا ایک ایسا رئیس زادہ، اس جیسے ہزاروں رئیس زادے یہاں بکھرے پڑے ہیں۔ وہ سامنے پرندوں کے غول کو دیکھتی زخم خوردہ سی مسکرا دی۔ تم کیا جانو نیزہ باز لڑکے، میں نے اس میں کیا دیکھا تھا؟ وہ جو ہندوستان کے کسی رئیس کے پاس نہیں تھا، تم جان گئے تو شاید صدیوں اپنی جگہ سے ہل نہیں سکو گے۔ اور کیا تھا وہ؟ مایا منڈیر سے اٹھی اور جھک کر بیر چننے لگی۔ پانچ موٹے موٹے بیر چن کر وہ سیدھی ہوئی۔ یہ دیکھو، اس نے پانچ بیر ہتھیلی پہ رکھے اور ہتھیلی بدر کے سامنے کی۔ اگر میں ان بیروں کو باری باری چاروں اطراف میں پھینکوں، ایسے، اس نے ایک ایک کر کے چاروں بیر پورے کنواں سے شمال جنوب مشرق اور مغرب کی طرف اچھالے۔ چاروں بیر کمپاس کی سوئیوں کی طرح دور جا گرے۔ اس نے آخری بیر اوپر آسمان کی جانب اچھالا۔ بیر تیزی سے ہوا میں اوپر اٹھتا گیا۔ مایا اور بدر گردن اوپر اٹھائے اسے دیکھتے رہے۔ وہ کافی اوپر جا کر ایک ثانیہ کو ہوا میں ٹھہرا اور پھر نیچے آن گرا۔ دیکھا تھا اس بلند ترین پوائنٹ کو جہاں وہ بیر جا کر ٹھہرا تھا۔ बदर ने किसी मामूल की तरह सर हिला दिया और वो चारों बेर देखे थे जो दूर दूर जा गिरे, जैसे किसी चौकोर के चार कोने हों। अब तुम रियाजी की किसी तस्वीर की तरह इन चारों बेरों को लकीरों से जोड़ दो और समझो कि इन लकीरों की जगह बुलंद दीवारें हैं जो ऊपर इस पॉइंट तक जाती हैं, जहां तक आखिरी वो बेर गया था। फिर तुम इस चौकोर को ऊपर से नीचे तक सोने चांदी और जवाहरात से भर दो, तब भी ये तमाम कीमती जवाहरात मिलकर भी उसको बराबर नहीं कर सकते जो मैंने शेखर में देखा था। वो वापस मुंडेर पे बैठ गई। और आपको लगता है कि शेखर को भी आपसे इतनी ही मोहब्बत थी जिसके आगे दुनिया की तमाम दौलत का ढेर हीश था? हाँ बिल्कुल, वो फखर से मुस्कुराई। इसी पल एक तितली उसके चेहरे के सामने से गुजरी। माया चौंकी, फिर हाथ बढ़ाकर तितली को थामना चाहा, मगर वो उड़ गई। वो एकदम उसके पीछे दौड़ती गई। तितली बेरी के दरख्त के पीछे छुपने लगी, मगर माया ने किसी मासूम शरारती बच्चे की तरह हाथ बढ़ाकर उसे पकड़ लिया, फिर बंद मुट्ठी लेकर बदर की तरफ आई। मुझे तितलियां अच्छी लगती हैं, वो झेंप कर बता रही थी। अब आप बेहतर लग रही हैं महारानी जी, वरना इतना तो मैं जान गया हूं कि आप परेशान हैं। माया के चेहरे से साया सा गुजर गया। उसने मुट्ठी सख्ती से भींच ली। शायद उसे भूल गया था कि अंदर तितली भी है। आप मुझसे शेयर कर सकती हैं। वो शिकस्त खुर्दा सी वापस बैठ गई। आपकी आंखें सुर्ख हैं, जैसे आप रात भर सोई नहीं हैं। माया ने सर झुका दिया। उसकी आंखें भर आई थी। मैं खुद को गैर महफूज तस्वर करने लगी हूं। ठाकुरों की हवेली बहुत महफूज है, वो चूहापोश उधर नहीं पहुंच सकता। माया ने सर उठाया और भीगी आंखों से उसे देखा। मैं ठाकुरों की हवेली में खुद को गैर महफूज समझती हूँ, मुझे सारी रात नींद नहीं आई। बदर ने चौंक कर उसे देखा। क्यों? फिर जैसे उसे ख्याल आया, क्या गोपाल ने कुछ कहा है? उसके माथे पे शिकने उभर आई थी। वो दो रोज पहले रात को मेरे कमरे में आ गया, बहुत मुश्किल से मैंने उसे बाहर निकाला, और कल रात फिर वो आया था। कल रात? माया ने सोचते हुए सर उठाया। कल रात एक अजीब सी बात हुई। मैं कमरा बंद करके बत्तियां गुल करके बालकनी में बैठी थी कि वो कंफ्यूज सी चुप हो गई। बताइए माया जी। बालकनी से हवेली का पिछला हिस्सा दिखाई देता है, वहां कुछ गोदाम और जानवरों के बाड़े बने हैं। कल पूरे चांद की रात थी। मुझे चांदनी में बस इतना नजर आया कि कोई लंबा सा शख्स जिस्म के गिर्द सियाह चादर या कोई बड़ा सा कपड़ा पहने लपेटे एहतियात से इधर उधर देखता अंदर दाखिल हुआ और दरवाजा अंदर से बंद कर दिया। इतनी रात को चोरों की तरह क्यों कोई दाखिल होगा हवेली में, मैं ये समझ नहीं सकी। मगर मैं समझ गया हूँ, वो वही भूत था, यकीनन उस वक्त पुराने कब्रिस्तान से वापस आ रहा था। मगर वो हवेली में क्यों आया? इसलिए कि उसका ताल्लुक आपकी हवेली से है। माया सुन होकर रह गई। कौन? गोपाल? बदर खामोशी से उसे देखता। तुम्हें मंगल सिंह ने उस भूत का नाम बताया था? क्या उसने गोपाल का नाम लिया था? क्या वो गोपाल है? बदर ने आहिस्तगी से नफी में सर हिला दिया। फिर कौन है वो? वो बेकरारी से बोली। आप यकीन नहीं करेंगी, तुम बताओ तो सही, मैं इस तजस्सुस से बेजार हो चुकी हूं। तो फिर सुनिए, वो भूत दरअसल ठाकुर शेखर राज है। माया की मुट्ठी खुल गई। मरी हुई तितली नीचे आन गिरी। वो साकित से उसे देख रही थी। शेखर जिंदा है? वक्त रुक गया, लम्हे साकिन हो गए, फिजा थम गई। वो इसी तरह गुमसुम उसे देखी गई। हाँ, जहां तक मेरा कयास है वो जिंदा है। वो सामने आसमान पर तैरते उतरते बादल देख रहा था। माया ने दोनों हाथों से सर थाम लिया। सब कुछ जैसे गुड़मुड़ हो रहा था। मंगल सिंह के अल्फाज, शेखर का जिंदा होना, बेली राजपूता का भूत, क्या सच था क्या झूठ वो फैसला नहीं कर पा रही थी कि इससे सूरत हाल क्या समझे। कितने पल सिरक गए तो उसने सर उठाया। दूर नीले उफक पे सुख बादल बिखरे थे, बदर अभी तक उनको देख रहा था। दफतन उसने गर्दन मोड़ कर उसे देखा। उसने पहली दफा माया की उड़ी उड़ी रंगत देखी थी। वो उसे इतनी परेशान और बेयकीन पहले कभी नहीं लगी थी जितनी डूबती शाम के इस समय लग रही थी। माया, उसने धीरे से उसका हाथ हिलाया। उसकी जल्द बहुत मुलायम थी जैसे मोम की बनी हो। वो इसी तरह बेयकीनी से उसे देख रही थी। माया, बदर ने फिर उसे पुकारा। बेरी के दरख्त से कोई परिंदा जोर से उड़ा, शाखें जोर से झुनझुना कर रह गईं। फिर बेर टप टप उनके कदमों में आन गिरे। तुम कैसे कह सकते हो कि वो जिंदा है? वो पलके छपकाए बगैर उसे देख रही थी। बदर का हाथ अभी तक उसके हाथ में था। तुम्हें लगता है कि वो मर चुका है? मुझे यकीन है कि वो मर चुका है, वो दबी दबी सी चिल्लाई। मंगल सिंह ने मरने से पहले शेखर का नाम लिया था। बदर ने हाथ पीछे खींच लिया। मैं कब्रिस्तान के करीब से घोड़े पर गुजर रहा था, मुझे किसी के चीखने की आवाज आई। मैं घोड़े से उतरकर अंदर आया तो खून का दरिया था और मंगल सिंह तड़प रहा था। मैं लपक कर उसके पास गया। उसका चेहरा थपथपाया मगर उसकी आखिरी सांसें थीं। मैंने उससे पूछा, चौधरी तुझे किसने मारा है? तू इधर क्यों आया था? वो हाथ उठाकर बमुश्किल बोला, वो भूत। तुझे भूत ने मारा है? कौन था वो? मंगल सिंह नफी में सर हिलाने लगा। वो भूत नहीं, वो शेखर। बस यही अल्फाज मैं समझ सका। उसने मरने से पहले शेखर का नाम लिया था। क्या पता मंगल सिंह को गलतफहमी हुई हो। वो यकीन नहीं करना चाह रही थी। मरता आदमी झूठ नहीं बोलता, मगर तुम कैसे कह सकते हो कि शेखर जिंदा है? और तुम कैसे कह सकती हो कि शेखर मर चुका है? वो आपसे तुम पर आ गया था। बदर, वो सदमे से उसे देखती रही। क्या तुमने उसका चेहरा देखा था? मैं अमृतसर में थी और जब तक मैं वहां पहुंची उसकी चिता जल चुकी थी। वो मर चुका था बदर, वो जिंदा नहीं हो सकता। वो बेचैन सी होकर उठ खड़ी हुई और फिर अपनी हथेली को देखा। हथेली खाली थी मगर तितली के रंग उसमें रह गए थे। मैंने उसका चेहरा नहीं देखा, मगर एक गवाही दिल देता है और मेरा दिल गवाही देता है कि वो मर चुका है, बिल्कुल ऐसे ही जैसे मेरी मुट्ठी में बंद तितली जाने कब मर गई। मैंने वो मरी हुई तितली नहीं देखी, मगर मुझे उसके ये बिखरे रंग बताते हैं कि वो मर गई है। माया ने इधर उधर जमीन को देखा, मुर्दा तितली वहां नहीं थी। हवा का कोई झोंका उसे उड़ाकर दूर ले गया था। माया, शेखर का मुर्दा चेहरा तुमने तो क्या गांव में किसी ने नहीं देखा। उसको इसकी घड़ी से पहचाना गया। क्या तुम्हें यह सब बहुत ज्यादा सादा लगता है? वो इधर इसकी मौत हुई और इधर उसकी चिता जला दी गई। ठाकुर रघुनाथ कह रहे थे कि लाश की हालत बहुत खराब थी, सो इसीलिए ऐसा करना पड़ा। बदर ने इस्तेहजाया सर झटका और मुंडेर पर दोनों हाथ रखे सर झुकाकर कुएं में झांका। ये सब इतना सादा और कुदरती नहीं है जितना बताया गया है। ठाकुरों ने पुलिस को तफ्तीश नहीं करने दी। आखिर क्यों? मुझे क्या पता क्यों? वो कोर्ट से खड़ी हो गई। मगर मुझे यकीन है कि वो जिंदा हो सकता है। बदर अब तक मुंडेर पर झुका कुएं में देख रहा था। माया ने भी उसकी तरह हाथ रखकर कुएं में झांका। सिया पानी में सफेद आसमान और दो साये नजर आ रहे थे, एक मर्द का और एक औरत का। औरत के साये में उसके कंधे पे पड़ी चोटी और शानों पे फैला दुपट्टा वाजे था। तुम तो कहती थी कि तुम मेरी बात पर यकीन कर लोगी। मैं अभी यही कहती हूँ। फिर मेरी बात पर यकीन क्यों नहीं कर रही? क्योंकि ये तुम्हारी नहीं मंगल सिंह की है। मरता आदमी झूठ नहीं बोलता लेडी शेखर, वो सीधा होकर तलखी से बोला। माया पानी को देख रही थी। वहां सिर्फ एक साया था, झुकी हुई औरत और उसकी कंधे पर पड़ी चोटी। पार्ट 7 यहाँ पर इख्तिताम पजीर होता है।